الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ألا بذكر الله تطمئن القلوب صدق الله العظيم. میرے مرشد میرے شیخ حضرت اقدس حضرت مولانا شاہ حکیم محمد اختر صاحب دام برکاتہم العالیہ، یہ والے جو پنکھے ہیں نا، یہ جو دیوار والے، اس کو بند کر دیں، شور زیادہ مچاتے ہیں. تو میرے مرشد میرے شیخ فرماتے ہیں کہ جو کمپنی جو مشینری بناتی ہے تو اس مشینری کی حفاظت اور سیفٹی کے لیے کچھ تدابیر بھی ساتھ میں بتاتی ہے. مثلا اگر سنگر کمپنی کی مشین ہے تو سنگر کمپنی والے کہتے ہیں کہ ہماری اس مشین میں ہماری ہی کمپنی کا تیل ڈالنا، تو ہم اس مشینری کی لائف ٹائم وارنٹی دیں گے آپ کو، تا حیات اس کی گارنٹی کہ یہ تا حیات کار آمد رہے گی. تو میرے پیارے مرشد میرے شیخ فرماتے ہیں کہ سنگر کمپنی والے مشین بنا کر اس مشین کی حفاظت اور اس کی ڈیوریبلٹی اور اس کی چلنے کے لیے دیرپا ضمانت کی خاطر سے اپنی ہی کمپنی کے تیل کو وہ بتاتے ہیں کہ اس کو تیل اس یہ تیل ڈالو. تو میرے پیارے مرشد میرے شیخ فرماتے ہیں کہ اللہ تعالیٰ نے ہم کو پیدا فرمایا، ہمارے دلوں کو پیدا فرمایا، دادا وہ جانتے ہیں، کیونکہ جو آدمی جو چیز بناتا ہے اس کے مزاج کو سمجھتا ہے کہ یہ چیز کیا ہے اور میں نے کس مقصد کے لیے بنائی ہے. تو اللہ تعالیٰ ہمارے پیدا فرمانے والے، انہوں نے ہم کو پیدا فرمایا، ہمارے دلوں کو انہوں نے پیدا فرمایا، اس لیے ہمارے دلوں کے چین اور سکون اور اطمینان کے لیے فرما دیا کہ اپنے دلوں میں اگر تم چین اور سکون چاہتے ہو تو ہماری یاد کا تیل ڈالنا. اگر تم نے کوئی اور تیل ڈالا اور تم یہ سمجھے کہ اگر ہم مال زیادہ جمع کر لیں گے تو ہمیں چین اور سکون ملے گا، اگر ایسا ہوتا تو مالدار کبھی خودکشی نہ کرتے، مال کے باوجود سکون نہیں. اور اگر رومانٹک دنیا، فلمی دنیا اور گلیمر لائف اگر اس سے تمہیں چین اور سکون ہم سمجھے ملے گا تو دیکھتے ہیں سوائے خودکشیوں کے کچھ نہیں ملا، زندگیاں برباد ہیں اور چین اور سکون برباد ہیں. بلکہ عشق بازی کا تو ایسا عالم ہے کہ جیتے جی جہنم کا مزہ ہے، جیتے جی لا يموت فيها ولا يحيى، نہ موت آئے گی نہ زندگی ملے گی، ایسا ہے وہ، ایسا تڑپتا ہے. اور اگر یہ سمجھے کہ ہم دبئی ملیشیا اور یورپ امریکہ کی دنیا میں گھومیں گے تو ہمیں سکون اور چین ملے گا، تو دنیا میں گھومنے والوں کو دیکھ لیں، سکون ان کے پاس نہیں. بادشاہت میں چین اور سکون ہوتا تو سر درد کی گولی کیوں کھاتے. میرے مرشد کا شعر ہے کہ شاہوں کے سروں میں ताजे गरा से दर्द सा अक्सर रहता है। शाहों के सरों में ताजे गरा से भारी ताज, शाहों के सरों में ताजे गरा से दर्द सा अक्सर रहता है। और वजह क्या है? क्योंकि इस जमाने के बादशाह और सदर वो ताज तो नहीं पहनते, लेकिन अपोजिशन का डंडा तो है कि हाय हमारी सदारत ना चली जाए, हाय हमारी कुर्सी ना छिन जाए, तो अपोजिशन का डंडा है ना, तो वही अपोजिशन का डंडा सर में दर्द किए रहता है। शाहों के सरों में ताजे गरा से दर्द सा अक्सर रहता है और अहले वफा के सीनों में एक नूर का दरिया बहता है। लिहाजा बादशाहों को चैन सुकून नहीं है, बादशाहों की बादशाहत में चैन और सुकून नहीं है, मालदारी में नहीं है, नेमत तो है, माल नेमत है, लेकिन सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि माल किस बंदे के लिए नेमत है? फरमाते हैं कि जो तकवा से रहने वाला है उसके लिए नेमत है, जो गुनाह से बचने वाला, अल्लाह से डरने वाला, रजुलु सालेह जो नेक आदमी है उसके लिए बड़ी नेमत है। क्यों? क्योंकि वो माल को अल्लाह की नाफरमानी में इस्तेमाल नहीं करेगा और अल्लाह की रिदार खुशी जिस जगह पर हो वहां खर्च करेगा, तो उसके लिए बड़ी नेमत है। तो मालदारी चैन सुकून नहीं है, रोमांटिक दुनिया ग्रैमर लाइफ या इंटरनेट की दुनिया जहां से फिल्में और क्लिप्स या पिक्चर्स डाउनलोड करें तो हमें सुकून मिलेगा, ऐसा नहीं है। या शानदार खाने खाएं बड़ा मजा आएगा, कढ़ाई के मजे, नहारी और रबड़ी और कबाब और टिक्का एंड बोटी, बारबेक्यू, सुकून नहीं है। इसलिए क्या करते हैं, कहते हैं कि आप ऐसी जगह होटल बनाओ जो कि क्लासिकल स्टाइल दे और देहात और गांव और विलेज का मजा दे, यानी नेचुरल लाइफ की तरफ, तो थोड़ी देर के लिए वहां पर जाकर कुछ सुकून मिल भी जाता है। वजह यह हुई कि गम से थोड़ी देर दूर हो गए, लेकिन मेरे प्यारे दोस्तों, जब वापस आता है फिर वही टेंशन शुरू हो जाती है, टेंशन शनाशन करते हुए फिर आ जाती है, क्योंकि इलाज नहीं है ना। वो जैसे शराब, गुटखा, पान, नसवार, सिगरेट, थोड़ी देर का एक, यानी गम को भुलाने के लिए थोड़ी देर के लिए, थोड़ी देर के लिए गम भूल जाता है, दूर नहीं होता गम उससे, उस नशे से गम इंसान थोड़ी देर को भूल तो जाता है, दूर नहीं होता। लिहाजा इसी तरह की जो जिंदगी के खाने के लिए हम फला जगह जाएंगे, जी चलो यार जरा दरिया सिंध की मछली खाने चलें, या टंडो आदम की सब्जी खाने चलें, तो या चलो रायवंड में इज्तिमा हो रहा है तो ऐसा प्रोग्राम बनाए कि आगे जो है वो मरी तक होके आएंगे, हो सकता है बर्फबारी हो जाए, जरा मरी की बर्फबारी भी देखेंगे और माल रोड पर भी घूमेंगे। अब अभी गुज़िश्ता महीने मरी जाना हुआ, हमारा तो सफर यही होता है कि अल्लाह ताला का एहसान है कि खालिक मरी की बात, तो एक साहब नमाज पढ़ के फारिग हुए, पूछा कहाँ जा रहा है, कहने लगे माल जा रहा हूं, यानी माल रोड है ना मरी का, माल जा रहा हूं। मैंने कहा अपना माल बचाना, कह रहे वो क्या मतलब, मैंने कहा अभी नमाज पढ़ी है, इससे दिल में नूर पैदा हुआ है, अब अपनी नजर बचाना, हसीनों को ना देखना वरना तुम्हारे माल की खैर नहीं, और किसी हसीना से भी दिल लग गया तो माल नोट वाले माल की भी खैर नहीं, माल नहीं बचेगा, जवानी बर्बाद हो जाएगी, तो माल बचाना। तो क्या चलो ऐसा प्रोग्राम बनाए कि थोड़ा सा एंजॉय भी करेंगे, कि इज्तिमा में भी शिरकत हो जाएगी तो थोड़ा सा एंजॉय भी हो जाएगा, और टोपी उतार कर जनाब माल रोड पर घूम रहे हैं। तो मेरे मुर्शिद मेरे शेख समझा रहे हैं कि याद रखना इन बातों से तुम्हें चैन और सुकून नहीं मिलेगा, क्योंकि अल्लाह ताला ने चैन और सुकून के लिए फरमाया अला बिज़िक्रिल्लाही तत्मइन्नुल कुलूब। यानी कितना अजीब अंदाज है खिताब फरमाने का कि फरमाया अला, यानी जैसे किसी आदमी को झंझोड़ते हैं, होशियार हो जाओ, खबरदार, गौर से सुनो, क्योंकि हम लोग धोखों में मुब्तला है ना, माल, कारोबार, प्लॉट, बैंक बैलेंस, क्रेडिट कार्ड और घूमने फिरने की तफरिया, इसको हम सुकून का जरिया समझते हैं। तो अल्लाह ताला ने पहले फरमाया अला, ये हर्फ तंबीह है, होशियार किया जा रहा है, झंझोड़ा जा रहा है, गौर से सुनो। मेरे मुर्शिद इसका तर्जुमा यूं फरमाते हैं कि अपने कान से गफलत की रुई को निकालो और गौर से सुनो, अला बिज़िक्रिल्लाही तत्मइन्नुल कुलूब, सिर्फ अल्लाह ही की याद से दिलों को चैन, सुकून और इत्मीनान मिलेगा। सामने आ जाओ, और नेक दोस्तों को भी तो देखने से सुकून मिलता है। क्या फरमा दिया, ये गौर से सुनो, बिज़िक्रिल्लाही, सिर्फ अल्लाह की याद से दिलों को चैन, सुकून और इत्मीनान मिलेगा। इसलिए इस आयत का तर्जुमा ये करना जरूरी है कि सिर्फ अल्लाह ही की याद से दिलों को चैन और सुकून मिलेगा। अगर इसका तर्जुमा यूं किया कि अल्लाह ताला की याद से दिलों को चैन मिलेगा, तो ये तर्जुमा नामुकम्मल रहेगा, मुकम्मल नहीं होगा। क्यों? क्योंकि यहां पर अरबी ग्रामर का एक कायदा है। आगे आके बैठो ना, इधर आ जाओ। क्या उधर नमाज देर से है? कुछ 8 बजे है वहां पे। अच्छा, तो अगर ये तर्जुमा किया कि अल्लाह ताला की याद से दिलों को चैन मिलेगा, तो ये तर्जुमा दुरुस्त तो है लेकिन नामुकम्मल है भाइयों। यहां तर्जुमा करना ये जरूरी है कि बिज़िक्रिल्लाही तत्मइन्नुल कुलूब, सिर्फ अल्लाह ताला ही की याद से दिलों को चैन और सुकून मिलेगा। ये तर्जुमा जरूरी है, लेकिन उससे तमाम चीजों की फिर नफी हो जाएगी कि हम जिन चीजों को अपने सुकून, चैन और इत्मीनान का जरिया समझ रहे हैं, वो असबाब सुकून तो हो सकते हैं लेकिन जरिया सुकून होना ये जरूरी नहीं है। जैसे औलाद असबाब सुकून है ना, लेकिन देखते हैं औलाद ही जरिया बनती है बेसुकूनी का। माल असबाब सुकून है, यही नींद उड़ाने का जरिया बन रहा है। माल इसलिए कमाया जाता है कि हम राहत से रहे, चैन से रहे, सुकून से रहे, इसलिए कमाते हैं ना माल, कि जी ज्यादा माल आएगा हम राहत से रहेंगे। लेकिन अब आलम यह है, अब ज्यादा माल आता है, अब माल की हिफाजत में रातों की नींद उड़ जाती है, अब यह आलम हो गया। तो जो माल असबाब सुकून तो है, इससे इनकार नहीं है, एयर कंडीशन से ठंडक मिलना ये उसका जरिया तो है, लेकिन यकीन ही नहीं है, क्योंकि आप देखते हैं दिल का मरीज है, एयर कंडीशन में बैठकर उसको पसीने आ रहे होते हैं, हार्ट अटैक हुआ उसको पसीने आ रहे हैं। तो पता चला बास पैरामीटर्स, बास अवामिल, बास बातें ऐसी है कि जिसकी वजह से एयर कंडीशन भी असर नहीं करता, सबको ठंडक लग रही है, इसको गर्मी लग रही है। तो असबाब सुकून, ये नेमतें असबाब सुकून है, इसे इनकार नहीं है, नेमतें हैं, लेकिन इन नेमतों से, इन असबाब सुकून से सुकून का मिलना यकीनी और लाजमी नहीं है। दादा आप देखिए, अगर असबाब सुकून इन चीजों में होता, आज अमेरिका, यूरोप, जापान वगैरह, इनके पास जो नेमतों की जो नेमतें हैं वो हमारे पास नहीं है। जितनी नेमतें ये उनके पास है वो हमारे पास नहीं है। लेकिन खुदकुशी का रेशियो, परसेंटेज, तनासुब जो वहां है वो यहां नहीं है। लिहाजा मुझे अपने आज से 10 साल पहले तक भी, 10-15 साल पहले तक भी आलम यह था कि पाकिस्तान में गिद्दू बंदर के अलावा कोई पागल खाना नहीं जानता था। गिद्दू बंदर मालूम है भाई? नाम सुना कभी आपने? गिद्दू बंदर के अलावा कोई जानता नहीं था, उस पागल खाने के अलावा कोई, हैदराबाद का एक। वजह क्या हुई? نام اس کا جو منتخب کیا میرے مرشد فرماتے ہیں کہ اس کی بھی وجہ ہے گدو بندر, گد اور بندر دو کام ہیں, دو نام ہیں اس میں. جیسے سگریٹ ہے نا, دو چیزوں کا مجموعہ ہے, سگ اور ریٹ. سگ مانے کتا اور ریٹ مانے چوہا. یہ سگریٹ کی ترکیب ہے. سگ مانے کتا فارسی زبان میں اور ریٹ مانے چوہا. اس لیے آپ دیکھیں سگریٹ پینے والا اسٹائل بھی کیسے کیسے بناتا ہے, یہاں سے رکھتا ہے یہاں سے نکالتا ہے. چائل ہوتے ہیں نا اس کے, ہیرو ہے نا اصل میں. ہیرو ہوٹل میں بیٹھا چائے پی رہا ہے, وہاں ہیرو ہے, اپنی طرف سے ہیرو بنا ہوا ہے. اس لیے سگریٹ پینے کے اسٹائل میں بھی ہیرو کی طرح پیتا ہے تاکہ پتہ چلے ہم بھی ہیرو ہیں. اور بات ہے کہ بیچارے کے پاس اپنی سگریٹ خریدنے کے پیسے نہیں ہوتے, دو کش مانگ کر پیتا ہے. لیکن اس کا مطلب نہیں جس کے پاس پیسے ہوں تو میں اس کی حمایت کر رہا ہوں. فتویٰ اپنی جگہ ہے, لیکن بات یہی ہے, بات یہی ہے کہ بدبودار جگہ پر نام لینا, بیت الخلاء میں نام لینے کی اجازت نہیں ہے. سگریٹ پینے والا لاکھ ٹوتھ پیسٹ کر لے, کچھ بھی کر لے, لیکن منہ کی بدبو نہیں جاتی. تو میرے پیارے بھائیوں اور دوستوں, صرف اللہ ہی کی یاد سے چین ملے گا. لہذا اسباب سکون کتنے ان کے پاس, تو میں عرض کر رہا تھا گدو بندر میں دو چیزیں, ایک گد اور ایک بندر. گد جو ہے وہ جانور ہے جو مردہ کھاتا ہے, اتنا اونچا اڑتا ہے کہ دکھائی نہیں دیتا. گد نہیں دیکھا ہوگا, لیکن اس کے جو کندھے ہوتے ہیں نا, ایسے ایسے جو پر ہوتا ہے اس کا اسٹائل, وہ جو ججوں کی خاص وردی ہوتی ہے نا, ذرا وہ ایسے اٹھی ہوئی ہوتی ہے. سب تشبیہ دے رہا ہوں بھائی, کسی کو بول نہیں رہا کچھ. اور اونچا اتنا اڑتا ہے کہ دکھائی نہیں دیتا, لیکن جہاں اس کو مردہ بھینس مرا ہوا جانور نظر آتا ہے وہیں اس کا جہاز لینڈ کرتا ہے. زندہ نہیں کھاتا وہ, مردہ کھائے گا, نوچ نوچ کے کھائے گا. اس کو زاغ بول, اس کو جو ہے گد اور کرگس کہتے ہیں فارسی زبان میں. مردہ خور ہے وہ, مردہ ہی جانور کھائے گا. اس لیے میرے مرشد نے فرمایا گدوں والا کام کرنے والے, یعنی جو مرنے والی لیلاؤں پر مرنے والے, ہاتھ میں تسبیح ذکر تلاوت کا اہتمام ایسا اونچا اڑ رہا ہے کہ جناب کیا کہنا, لیکن جب مسجد سے باہر نکلے نظر مارتے ہوئے بھی جا رہے ہیں. تو گد ایسے کہ اتنا اونچا اڑ رہے کہ نیچے اترنے کو تیار نہیں, لیکن جہاں یہ زندہ لاشیں, یہ بھی زندہ لاش ہے نا چلنے پھرنے والی, وہاں دیکھا وہیں ان کا جہاز اتر رہا ہے, ان کو دیکھ رہے ہیں, نظر بازی کر رہے ہیں, یہ بھی گد ہے. اور پھر اس کو دیکھ دیکھ کر بندر والی حرکتیں بھی کر رہے ہیں. یہ جب انسان جب کسی ٹریول ایجنسی میں جائے جہاں پر حسینہ بیٹھی ہوئی ہے, اب صوفی صاحب کو بھی دیکھیے, چونکہ نیک آدمی ہے اس لیے دیکھتے نہیں ہو, اسے بد نظری نہیں کرتے. اور آگے آ جائے نا ادھر, چونکہ صوفی آدمی ہے اس لیے بد نظری نہیں کرتے, لیکن بس ٹوپی کو درست کر لیتے ہیں اور چشمہ اتار کر اس کو صاف کر لیا, اور ماتھے کا اور مونچھوں کا پسینہ پہنچا, داڑھی کو ذرا سیٹ کر لیا, اب نظر نیچی کر کے مسکرا کر بات کر رہے ہیں. ذرا چیک کیجئے گا لاہور کی فلائٹ مل جائے گی؟ دیکھ نہیں رہے؟ نہیں سر فلائٹ نہیں ہے. ذرا پلیز دیکھ تو لیں, گردنیں ہل رہی ہے اور لہجہ بدل جاتا ہے. اس لیے انسان جب بیوی سے ٹیلی فون پر بات کرتا ہے نا, اس کا اسٹائل ہی کچھ اور ہوتا ہے. اور اگر موبائل کمپنی سے فون آ جائے یا بینک سے کسی فون آ جائے, پھر لہجہ ہی بدل جاتا ہے, پھر پتہ چلتا ہے صاحب کا کہ کس سے بات کر رہے ہیں. جب بیوی کا فون آئے گا بولو کیا بات ہے, ابھی تو آئے ہوں گھر سے, یہ بیوی ہے, پتہ ہی چل جائے گا کہ کس سے بات کر رہے ہیں. और वही फोन आ जाए मोबाइल कंपनी से, फिर देखिए अच्छा अब वो फोन पर है और अपनी सेटिंग हो रही है। अच्छा हाँ ठीक है ठीक है, ओके ओके ओके। ये नफ्स जो है मेरे मुर्शिद फरमाते ये जालिम, ये चूहा, तुम्हारे जिस तरह से तुम गंदुम को संभाल के रखते हो तो चूहा गंदुम के उस मर्तबान और बर्तन में घुसकर रोजाना गंदुम खाता रहता है और तुम्हें गंदुम से महरूम करता है। इसी तरीके से ये जो नफ्स चूहा, तुम जो मेहनत करके, ये इबादत करके, सुन्नतों पर अमल करके, बुजुर्गों की सोहबत है, नेक काम करके, जो ये जो नूर कमाता है, ये नफ्स चूहा उस नूर को जाया करता है। अंदर ही अंदर ये हराम लज्जत को दरामद करता है, इसी वजह से सुकून नहीं है, बंदर वाली हरकतें करता है। इसलिए कराची में कोई जानता नहीं था, पाकिस्तान में लोगों को मालूम नहीं था पागल खाने का है। वजह यह थी कि कनाअत आम थी कि इंसान चट्टी रोटी भी खाता था, अल्लाह का शुक्र अदा करता था और जो माल मिलता था उस पर राजी रहता था। मां बाप ने जिस बीवी से शादी कर दी, जो बीवी दिला दी, उस पर राजी रहता था। उस कनाअत की बरकत यह है कि कम नेमत पर राजी, और आज नेमतों की कमी नहीं है। आज हम लोगों का आलम देखें, आज हमारे पास जो चीजें, मैं वल्लाह बज़िद्द कसम खाकर कहता हूं, मां बाप के पास नहीं थी ऐसी चीजें, हमारे बाप दादाओं के पास ऐसा नहीं था जो आज हमारे पास है। माल पहले से ज्यादा है, मैं झूठ बोल रहा हूं क्या? माल हमारे पास आज पहले से ज्यादा है, नेमतें पहले से हमारे पास ज्यादा है, हमारे बाप दादाओं के पास ये नहीं था। नेमतें कम थी, शुक्र ज्यादा अदा करते थे, कनाअत करते थे, राजी रहते थे, लदा सुकून में थे। लदा आज कराची में भी पागलखानों की कमी नहीं है, साइकेट्रिस्ट हॉस्पिटल, नफ्सियाती अस्पताल। वजह यही है, बेसुकूनी। अच्छा, जिन अंग्रेजों को हम अपना खुदा बनाते हैं, और ये अल्लाह ताला ने फरमाया, फरमाया फराइता मन इत्तखज़ा इलाहु हवा, आपने सरवरे आलम सल्लल्लाहु अलैहि वसल्लम से खिताब है, आपने ऐसे नालायकों को देखा कि जिन्होंने अपनी नफसानी ख्वाहिशात को खुदा बनाया हुआ है। देखा आपने साहब, ये अल्लाह ताला फरमा रहे इलाहु, खुदा बनाया हुआ है। लेकिन उन खुदाओं का आलम या उनके पास सुकून नहीं है। यानी कितनी अजीब बात है, इस वक्त पूरी दुनिया में, पूरे वर्ल्ड में, ये जो डेवलप्ड कंट्रीज कहलाते हैं, तरक्की याफ्ता मुमालिक, अजीब बात यह है कि उन मुमालिक में सूद की शरह पर यह फैसला हो गया है कि हमने उसमें कमी करते करते सिफर 0% पर लेकर आना है। दादा यूरोप के कितने मुमालिक, जापान वगैरह में 0.25% पर आ गए कम करते करते, क्योंकि उन्होंने इस चीज का फैसला कर लिया, तजुर्बा उन्होंने किया कि हमने सूद में बहुत आगे जाने की कोशिश की, कहा कि आखिर हमारी मईशत ये तरक्की क्यों नहीं करती। तो उनके माहिरीन का जो राय फैसला हुआ, इजलास बैठा, तो उसका नतीजा ये निकला कि इस तरक्की न करने की वजह जो है वो ये है कि सूद है, ये उन्होंने फैसला किया। अजीब बात देखी, लेकिन हाय अफसोस, हमारे घर की दौलत है, हमारे अपनी चीजें अल्लाह ताला ने 1400 साल पहले नबी सल्लल्लाहु अलैहि वसल्लम पर कुरान पाक उतार कर फरमा दिया था, यमहकुल्लाहु रिबा, अल्लाह ताला सूद को मिटाएगा, वयुर्बि सदकात, और सदकात को बढ़ाएगा। लेकिन हम कहते हैं कि तरक्की के लिए जरूरी है। कितनी अजीब बात, वो अपने तजुर्बे के एतबार से सूद को कम करते करते सिफर पर 0% पर ला रहे हैं और हम उसको बढ़ाते जा रहे हैं। मेरे मुर्शिद ने फरमाया हां तरक्की तो है, अजीब बात, फरमाया सूद से तरक्की तो है, लेकिन फरमाया तरक्की की दो किस्में हैं, ترقی کی ایک قسم تو یہ ہے کہ رات میں نکلے نہاری کھا کر واپس آ رہے تھے تو راستے میں کوئی گنڈا مل گیا, اس نے ٹیٹی دکھائی, انہوں نے کہا کہ میں نہیں دوں گا موبائل. اس نے دو تین آدمی تھے ٹیٹی سے ہی مارا بازو بازو پر سرور پر, وہ آخر کار موبائل بھی دے دیا. پھر آئے درد سے سوئے, صبح اٹھے تو دیکھا جس بازو پر مارا تھا وہ دو دو انچ آگے بڑھ گیا. حیران ہو گیا, یار ایسے تو باڈی بلڈر کا بھی نہیں ہوتا, ادھر ہمارا بازو کیسا ہو گیا, زبردست ترقی ہوئی کہ نہیں ہوئی. لیکن کیا اس ترقی کو صحت مند ترقی کہا جائے گا؟ اور ایک ترقی یہ ہے کہ میں دو چار گلی چھوڑ کے کھڑا ہے نا, باڈی بلڈنگ کلب وہاں گئے, آئینے کے سامنے کھڑے ہو کے ایکسرسائز کر رہے ہیں, سمجھ رہے نا ایکسرسائز یہ والی, دنڈ بیٹھک, پش اپس, ٹرائسیپس, بائیسیپس, شولڈر سب, اور ساتھ میں دودھ بادام بھی پی رہے ہیں اور ایکسرسائز بھی کر رہے ہیں. دو چار مہینے گزرے جناب, نکل رہے ہیں آدھی شرٹ کی آستین پہن, آدھی آستین کی شرٹ پہن کر بازاروں میں, تو ترقی ہوئی نا. لیکن کیسے اب اس ترقی کو کہا جائے گا کہ ہاں یہ صحت ہے؟ تو میرے پیارے دوستو, میرے مرشد فرماتے ہیں کہ سود سے ترقی تو ہوتی ہے لیکن وہ صحت مند ترقی نہیں ہوتی ہے. بظاہر تو بڑھتا ہے کہ بظاہر لگتا ہے کہ مال بڑھ گیا, لیکن حقیقت یہ ہے, اللہ تعالیٰ فرما رہے ہیں یمحق اللہ الربا, اللہ تعالیٰ مٹاتے ہیں, ویربی الصدقات, اور فرما رہے ہیں کہ صدقات کو بڑھاتے ہیں. تو صدقے سے جب اللہ تعالیٰ فرما رہے ہیں تو بڑھے گا ضرور, ہمارا ایمان ہے. لہذا تجربے کی بات یہ ہے کہ جو لوگ اس زمانے میں بھی صدقہ دینے کے اندر صدقہ دینے کا اہتمام کرتے ہیں, لیکن اس سے مراد وہ کالا بکرا نہیں ہے. اب وہ مہنگا ہو گیا تو کالی بکری آ گئی, لہذا وہ کالا بکرا صدقے سے مراد نہیں ہے. صدقہ تو در حقیقت اجر اور ثواب کا ایک ذریعہ ہے, یعنی وہ چیز جس پر اجر اور ثواب ملے وہ صدقہ کہلاتی ہے. جیسے مسلمان بھائی سے مسکرا کر ملنا یہ بھی صدقہ ہے, یعنی اجر مل جائے. لیکن اس کا مطلب نہیں کوئی بیمار آیا, کوئی بیمار آیا اس کا پیٹ خراب ہے, اس کو کہہ رہے ہیں کہ ہم تجھے تو کالا بکرا دیں گے. تو پتہ یہ چلا کہ ضرورت مند کی ضرورت کو پورا کرنا وہ صدقہ ہے, نہ کہ کالا بکرا پیٹ خراب ہے کالا بکرا پکڑا دیا. اس لیے ضرورت مند کی ضرورت کو پورا کرنا, نیک کاموں میں خرچ کرنا, یہاں تک کہ اپنے ماں باپ پر خرچ کرنا یہ بھی صدقہ ہے. اپنی بیوی کی جو دوا لے کر آ رہے ہیں یہ بھی صدقہ ہے. یا کبھی اس نے فرمائش کر دی کہ مجھے مرنڈا پلا دو, تو یہ بھی صدقہ ہے. سمجھ رہے ہیں جناب؟ تو اللہ تعالیٰ فرما رہے ہیں یوربے صدقات, صدقات کو بڑھاتے. لہذا جب تک یہ اہتمام تھا نتیجہ کیا ہوتا, کوئی پرچی سسٹم جانتا ہی نہیں تھا, نہ بھتا سسٹم, نہ پرچی سسٹم وغیرہ وغیرہ. اور جب سے صدقہ دینا بند کیا, اور وہ دلیل کیا ہے, شادی پر خرچ کرنے کے لیے ہمارے پاس لاکھوں روپے ہیں, اگر ہم نے نیا موبائل لینا ہے اس کے لیے ہمارے پاس پیسے ہیں, گاڑی بدلنی ہے اس کے لیے ہمارے پاس پیسے ہیں, اپنا مکان بنانا ہے اس کے لیے ہمارے پاس پیسے ہیں, شادی کے لیے جوڑے کپڑے لینے ہیں تو ہزاروں ہزاروں روپے کے کپڑے کے لیے پیسے ہمارے پاس ہیں, لیکن دین کے کام کے لیے ہمارے پاس پیسے نہیں ہیں. تو اس کا مطلب ہم نے خود ہی سودا کیا نا, ہم نے خود ہی ایسا سودا کیا کہ ٹھیک ہے اللہ تعالیٰ ہم اپنے نفس کے لیے تو خرچ کریں گے, آپ کے لیے نہیں کریں گے. جبکہ اللہ تعالیٰ نے قرآن پاک میں فرمایا ان تنصر اللہ ینصرکم, تم اللہ کی مدد کرو اللہ تمہاری مدد فرمائیں گے. رشوت دینی ہو اس کے لیے پیسے ہیں, सेल टैक्स वाले की जबान बंद करनी है, इनकम टैक्स, और बिजली चोरी करने वाले, जब बिजली चोरी कर रहे मीटर वाला आया उसके लिए भी पैसे। लेकिन दीन के काम के लिए जरा हम लोग अपने गरेबान में झांके, हम कितना खर्च करते हैं। नतीजा क्या है? पता चला सदकात का एहतमाम नहीं है। जबकि हदीस शरीफ में आता है कि अपने मरीजों का इलाज सदके से करो। अजीब बात, बुरी बला को टालता है, अल्लाह ताला के गुस्से को बुझाता है और माल बढ़ता है। और वो जो माल बढ़ता है वो वही माल बढ़ता है, बगैर लगता है कि कम, लेकिन असल में माल की कसरत और किल्लत यानी कम या ज्यादा होना ये माल का एतबार नहीं है। असल है कि उस माल से हमने फायदा क्या उठाया, ये असल चीज है। लिहाजा बाज मरता माल कम है फायदा ज्यादा उठा रहे हैं, माल ज्यादा है फायदा नहीं उठा सकते। और उस फायदा ना उठाने में ये बात भी शामिल है कि हमारा माल अल्लाह ताला की नाफरमानी में तो जाए, फरमा बरदारी में ना लगे, ये भी माल में बेबरकती की अलामत है। एलसीडी टीवी भी लेने के लिए पैसा है। तो मेरे प्यारे भाइयों और दोस्तों, सुकून अल्लाह ताला ने अपनी याद में रखा। मेरे मुर्शिद का शेर याद आया कि अमेरिका यूरोप वालों पर हम लोग बड़ा फखर करते हैं ना, और कहते हैं साहब वैसा हो, कैसी व्हाइट कलर की औरतें, कैसी मर्सिडीज गाड़ियां, लेटेस्ट टेक्नोलॉजी, फला फला चीजें, डॉलर के रेट्स, सब चीजों पर। तो मेरे मुर्शिद फरमाते कि देखो हम में उनमें क्या फर्क है। फरमाया दुश्मनों को ऐशे आबो गिल दिया, दुश्मन है ना, उनको क्या दिया, आप माने पानी, गिल माने मिट्टी, मिट्टी और पानी का आयश दिया, मिट्टी के मकान, मिट्टी की औरतें, मिट्टी की गाड़ियां, सब कुछ मिट्टी का। दादा वो सब वो भी मिट्टी होंगे और उनकी चीजें भी मिट्टी होंगी, होगा कि नहीं। दादा उनको मिट्टी का आयश दिया और हमें क्या दिया, दुश्मनों को ऐशे आबो गिल दिया और दोस्तों को अपना दर्द दिल दिया। लो जी जनाब, दिया भी तो दर्द दिल, अस्पताल में जाके ताकि दाखिल हो जाए, ये वो दर्द दिल नहीं है। देखिए ना, एक है जलाना, एक आग है जलाती है और एक आग है जिलाती है। वो कैसे, मेरे मुर्शिद का शेर है समझाने के लिए, फरमाते हैं यारब ये दर्द दिल तेरा, यारब ये दर्द दिल तेरा सारे मरस की है दवा, यारब ये दर्द दिल तेरा सारे मरस की है दवा, और है ये मरस तेरी आता जो के शिफा से कम नहीं। यानी है तो मरस लेकिन उसमें शिफा मिल रही है, सुभान अल्लाह, क्या अंदाज है देखिए। यारब ये दर्द दिल तेरा सारे मरस की है दवा, और है ये मरस तेरी आता जो के शिफा से कम नहीं। दादा वो दर्द दिल दिया जिस जो जान लेवा नहीं है बल्कि जान देवा है, जो दिल को कमजोर नहीं करता बल्कि दिल को और मजबूत बना देता है। क्या जनाब, मेरे मुर्शिद फरमाते हैं तो फिर क्या दर्द दिल का क्या फर्क हुआ कि जी हमें तो दर्द ही मिला, उनको माल मिला, डॉलर मिले, डार्लिंग मिली, सारे डाल उन्हीं को मिले, डालडा घी भी मिला और हमें असली घी से भी खाने से मना कर दिया, सारे डाल वो लेकर आ गए, हमारा असली घी भी छोड़ दिया। तजरबे की बात है, वैसे तजरबे की बात यह कि दोनों घी को कभी जरा देखना, असली घी और डालडा या नकली घी को चूल्हे पे डालना है, देखना पिघलता जल्दी कौन सा है, तजुर्बा करके देखिएगा। यानी असली घी जितना जल्दी पिघलता है ना, वो दूसरा घी इतना जल्दी नहीं पिघलेगा। और अजीब बात है, जो मुफीद चीज है उसी को मना करते हैं। जी भाई, जो कुव्वत की चीज थी उसी को मना कर दो, हर वो चीज जो काम की उसे मना करो। ऐसी ऐसी गिजा पे लगा दिया, पहले होता था लदा बूढ़े अभी हलवे और नहारी के शौकीन है, और अब नस्ल कहती है नहीं हमने तो बर्गर खाना है। क्योंकि एक है बर्गर खाने का मजा, एक है बर्गर खाने का मजा, वो मजा कुछ और है। पिज्जा, बर्गर, डोनट्स और डू नट्स है ना, ये भी है ना, डू लाइक नट्स, तो मेरे प्यारे दोस्तों अब कह के दर्द दिल मिला, इससे क्या फायदा हुआ? मेरे मुर्शिद फरमाते हैं, आगे देखिए अगले दो शेर में इसका जवाब है, उनको साहिल पर भी तुगयानी मिली, यानी असबाब सुकून है उनके पास और असबाब सुकून के होते हुए खुदकुशी कर रहे हैं। दादा मेरे मुर्शिद रीयूनियन तशरीफ ले गए, हजरत ने खुद फरमाया कि वहां पर समुन्दर है, समुन्दर के साथ पहाड़, फरमाया कि हम चलते चलते एक जगह पर गए तो वहां पर समुन्दर की लहर इतनी तेजी से आती है कि एक थपेड़ा जोर से मारते और यूं घूम के, हजरत फरमाया इतनी शिद्दत है कि मैं अल्फाज में कैसे बताएं, और वहां कुछ लिखा हुआ था, वो फ्रांस, वहां पे फ्रेंच बोली जाती है, तो हजरत ने वहां मेजबान से पूछा क्या लिखा हुआ है, तो उन्होंने बताया कि हजरत यह लिखा है कि यह खुदकुशी करने की जगह है, यहां खुदकुशी करें, तो आलम यह है असबाब सुकून के बाद खुदकुशी कर रहे हैं। हसीन औरतें हैं, माल है, लेटेस्ट टेक्नोलॉजी है, लेकिन सुकून नहीं है ना, और हमको तूफानों में भी साहिल दिया, या अल्लाह ताला ने, मैं वल्ला मस्जिद में कहता हूं, एक कहता हूं कसम खाकर, एक ऐसा मुसलमान जो नमाज नहीं पढ़ता, दाढ़ी नहीं रखता, इबादत नहीं करता, मुल्लाओं की तकरीरें नहीं सुनता, लेकिन वो मुसलमान अगर उस पर भी मुसीबत आती है, सर पर टोपी रखता है, हाथ में तस्बीह लेता है, मस्जिद में आ जाता है, अब उसको कुछ समझ में नहीं आता कि इस मुसीबत से मैं कैसे छुटकारा और नजात हासिल करूं, सिवाय उस मुसीबत के लिए से दूर करने के लिए उस गम के मारे आंसू बहाने के अलावा उसके पास कुछ नहीं होता, वो तस्बीह पढ़ता है, दुआएं मांगता है, अल्लाह से रोता है, रोते रोते सजदे में सर रख देता है, ये कौन मुसलमान है? गया गुजरा मुसलमान जिसको कहते हैं, जो नमाजी नहीं है, रोजेदार नहीं है, दाढ़ी नहीं रखता, बुजुर्गों के पास नहीं जाता, मौलवी की बातें नहीं सुनता, लेकिन ये मुसलमान भी जब सर पर टोपी रख के जो रोना शुरू करता है, अब उस रोते रोते जब घर उस मस्जिद से बाहर निकलता है, इसकी मुसीबत अपनी जगह मौजूद होती है, लेकिन मैं मस्जिद में बैठकर ये बात कहता हूं, अब आप उसको देखेंगे उसके लबों पर मुस्कुराहट होगी, अब उससे पूछे भाई क्या बात है, क्या तुम तो बड़े परेशान थे, क्या हुआ, क्या परेशानी अपनी जगह, लेकिन बस क्या बताऊं, अल्लाह के सामने जो मैं रोया, मेरे दिल में ऐसा लगा कि ठंडक उतर गई। अब ये जो अल्लाह ताला के हुजूर में रोना और उस रोने की जो लज्जत है और उस रोने में जो ठंडक है, अब वो आदमी कैसे समझेगा जिसने कभी ये लुत्फ ना उठाया हो, कैसे समझेगा कि रोने में क्या मजा है। हजरत उबई बिन काब रज़ियल्लाहु ताला अन्हु सहाबी हैं, सरवर आलम सल्लम ने इनसे फरमाया मुझको अल्लाह ताला ने हुक्म दिया है कि मैं तुमको सूरह बय्यिना सुनाऊं, लम यकुनिल लदीने कफरू, तो फरमाते हैं अल्लाह सम्मानी कि अल्लाह ने मेरा नाम लिया था, आपने फरमाया अल्लाह सम्मा का, अल्लाह ताला ने तेरा नाम लिया था, वह रोना शुरू कर दिया। अब ये आंसू कैसे हैं, आप इसको कहेंगे तकलीफ के आंसू, खुशी, लज्जत, फरते शौक, फरते महब्बत, फरते जोश, उस लज्जत कुर्ब के वो आंसू है, कैसी कैसा मजा है उसमें। बस मेरे प्यारे मुर्शिद मेरे शेख फरमाते हैं, याद रखना गुनाह से बचने में जो तकलीफ होती है वो तकलीफ ऐसी ही तकलीफ है जैसे मिर्चों वाला कबाब खाने की तकलीफ। चपली कबाब मिलता है यहां पे कहीं कहीं, भैल दिल्ली वालों से दोस्ती करे खाना मिलेगा मिर्चों वाला, नहारी खा रहा है, चलो मान लो नहारी, क्योंकि भाई बैठे ऐसी जगह पे हैं समझाना आसान हो जाएगा, नहारी खा रहे हैं उसमें मिर्चे अलग, ऊपर से नींबू छिड़क रहे हैं, ऊपर से हरी मिर्चे ग्रीन मिर्च अलग डाल रहे हैं, یعنی مرچوں کا جو ہو سکتا ہے بڑھانے کے لیے سب کر رہے ہیں. اب عالم کیا ہے, نوالا کھانا شروع کیا, سب سے پہلی علامت یہاں سے شروع ہوتی ہے نا جناب, ناک سڑکتے ہیں, ناک سڑکی, اس کے بعد سر میں کھجلی شروع ہوئی, کروٹیں بدلنے ہیں, منہ سے آوازیں آ رہی ہیں, کھجلیاں, پسینہ ٹپا ٹپ بہ رہا ہے, ٹھنڈے پانی, ٹھنڈی پیپسی, سیون اپ, گھونٹ پہ گھونٹ چڑھا رہے ہیں. صحیح نقشہ ہے, کھینچا ہے کہ نہیں, صحیح ہے نا جناب. اب ایک آدمی وہاں سے گزرا, اس نے کہا رہے جناب اتنی پریشانی اور تکلیف آپ کو ایک نہاری کھانے میں, لائیے نہاری مجھے دے دو. چھوڑے گا, کہے گا بھائی مجھے تو نہاری کھانے میں بہت مزہ آ رہا ہے. کل مزہ آ رہا ہے, یہ پسینہ بہ رہا ہے, یہ کھجلیاں کر رہے ہو, یہ کروٹیں بدل رہے ہو, تمہاری آنکھوں سے آنسو, تمہارے ناک سے پانی, سو سو کی آوازیں, یہ کروٹیں, یہ ٹھنڈے پانی اور یہ پیپسی, یہ سیون اپ, یہ تو سب علامتیں تکلیف کی ہیں. صحیح نا جناب, جتنی علامتیں سب تکلیف کی علامت ہے کہ نہیں ہے. لیکن اس کے دل سے کوئی پوچھے کہ کیسی لذت اور مزہ مل رہا ہے, آہ میرے مرشد میرے شیخ فرماتے ہیں گناہ سے بچنے کی تکلیف بھی ایسی ہے کہ نظر بچانے میں دل ٹوٹ رہا ہے, لوگوں کے اعتراضات مل رہے ہیں, تانے مل رہے ہیں, لیکن عاشق کے دل سے پوچھے کہ اس کو کیا لذت مل رہی ہے. ذرا کسی اللہ کے عاشق کو کہے کہ میں تجھے 10 کروڑ روپیہ دوں گا, یہ تو داڑھی منڈا دے. کیوں جناب, تیار ہو جائے گا؟ کیوں, حالانکہ لوگ اعتراض بھی کر رہے ہیں سارا زمانہ, ارے بھائی اس زمانے میں کہاں داڑھی, کیا ہو گیا, داڑھی رکھ رہے ہو, شادی کیسے ہوگی, شلوار ٹکڑوں سے اوپر کر رہے ہو, کیا اس سے تو اچھا تھا چڈی پہن لیتے. پھر ایسی باتیں ملتی ہیں نا. لیکن اس عاشق کے دل سے پوچھے, وہ اپنی زبان بند رکھتا ہے, بے ادبی نہیں کرتا, بڑے بولتے ہیں لیکن بے ادبی نہیں کرتا, زبان بند رکھتا ہے, لیکن اس عاشق کے دل سے پوچھے اس کو کیا لذت اور کیا مزہ مل رہا ہے. وہ نماز چھوڑنے کو تیار نہیں, سخت گرمی ہے روزہ چھوڑنے کو تیار نہیں, وہ عبادت داڑھی منڈانے کو تیار نہیں, عبادت چھوڑنے کو تیار نہیں. کیوں, لذت ہے کہ نہیں, اعتراض, تانے, تکلیفیں سب چیز کے باوجود, آہ بس وہ لذت ایسی ہے. اب وہ لذت جب تک بریانی کھانے والا, مرچوں والی, نہاری کھانے والا جب تک کھائے گا نہیں سمجھے گا کیسے. سب تک ایک انگریز نے نہاری کھائی, اس کا کوئی پاکستانی میزبان تھا تو اس نے دیکھا بڑا رش لگا ہے, اس نے کہا یہ کیا, واٹ از دس, نہاری, واٹ از اٹ نہاری. اس نے کہا بھائی تو نہ کھانا. اس نے کہا نہیں ہم ضرور کھائے گا. تب اس نے نہاری کھائی, اس نے مجبور ہو گیا, 2-4 لقمے لیے. جب 2-4 لقمے لیے تو بڑا مزہ آیا, دے دب دب کھانا شروع. میرے مرشد کا شعر سنیے اب, مرچ ظالم جدھر سے گزری, ارے آپ آئیے ادھر آئیے, مرچ ظالم ادھر سے آ جائیں, مرچ ظالم جدھر سے گزری ہے, میرے مرشد کا شعر ہے کہ مرچ ظالم جدھر سے گزری ہے, نیچے ہو کے بیٹھیے گا, آلتی پالتی مار کے بیٹھے تو نیچے ہو جائیں گے. مرچ ظالم جدھر سے گزری ہے, اپنا کرتب دکھا کے گزری ہے. یہ حضرت کا شعر ہے, مرچ ظالم جدھر سے گزری ہے, اپنا کرتب دکھا کے گزری ہے. اب مرچیں کھائی, اب عالم ہوا, اب وہ ناچنا شروع کر دیا, جو مرچیں لگی زبان باہر آ گئی, ٹھنڈا پانی پیا, پیاس نہ بجھے, سیون نہ پیپسی بجھے نہیں. اب دو وہ میزبان پریشان, یا اللہ میرے مہمان کا کیا ہوگا, بھاگ کر اس کو ترکیب سوجی آئس کریم لے آیا. اب جو آئس کریم کھائے کوئی ٹھنڈک پڑی, خیر وہ اس کو واپس لے گیا, ہوٹل پہنچایا. اب مرچ نے تو اپنا کام کرنا تھا نا, اوپر تو ٹھنڈک ہو گئی اور نیچے کا کوئی تذکرہ نہیں. लेकिन जो मिर्चे नीचे लगी तो वॉशरूम में बैठा कह रहा है कमान आइसक्रीम कमान आइसक्रीम। यानी अपना असर नीचे भी लेकर आ भाई, ये तो जालिम जहां से गुजर रही है अपना कर्तव्य दिखा के गुजर रही है। तो मेरे प्यारे भाई और दोस्तों, जिस तरह निहारी की एक लज्जत है उस लज्जत को अल्फाज में नहीं बता सकते। खाने में जितनी चीजें वो सब तकलीफ की हैं। आह मेरे प्यारे मुर्शिद मेरे शेख फरमाते हैं गुनाह से बचने में सब वही तकलीफ की बातें हैं, लेकिन आशिक के दिल को जो लज्जत मिल रही होती है उस लज्जत का क्या कहें। मैं वल्लाह कसम खाकर कहता हूं उस लज्जत पर बादशाहत की कोई हकीकत नहीं। उस लज्जत के सामने सूरज और चांद की रोशनी कोई हैसियत नहीं रहती। उस लज्जत के सामने मालो दौलत वालों का मालो दौलत फकीरी मालूम होता है, क्योंकि ये अल्लाह ताला ने वही है कि हमको तूफानों में भी साहिल दिया, उनको साहिल पर भी तुगयानी मिली और हमको तूफानों में भी साहिल दिया। अब एक बात कहते हैं मौली साहब, हम जिक्र भी करते हैं, कुरान पाक है अला बिज़िक्रिल्लाह तत्मईन्नुल क़ुलूब, कि सिर्फ अल्लाह ही की याद से दिलों को चैन सुकून और इत्मीनान मिलेगा। हम जिक्र करते हैं इबादत भी करते हैं, बुजुर्गों के बयानात उलमा की खिदमत में भी जाना है, इज्तिमा होने वाला है इज्तिमा की तैयारी भी है, इज्तिमा में भी शिरकत करते हैं, तिलावत अशराफ तहज्जुद औरतें हैं शरई पर्दा भी है, लेकिन उसके बावजूद दिल को चैन सुकून नहीं मिल रहा जबकि हम गुनाह भी नहीं कर रहे। बाज़े लोग ये कहते हैं गुनाह भी नहीं कर रहे, तो मेरे मुर्शिद मेरे शेख फरमाते के देखो अजीब मिसाल से समझाया। अरे मुर्शिद साहब यार देखो ना, अजीब मिसाल से समझाया, फरमाया देखो मछली जो है, और इसी आयत से समझाया, फरमाया कि देखो अल्लामा काजी सनाउल्ला पानीपति रहमतुल्लाह अलैह फरमाते हैं कि अला बिज़िक्रिल्लाह बिज़िक्रिल्लाह तत्मईन्नुल क़ुलूब माने में फी ज़िक्रिल्लाह है, अपनी तफसीर मज़हरी में फरमाते हैं। आइए और इस तफसीर के मुअल्लिफ कौन है, अल्लामा काजी सनाउल्ला पानीपति रहमतुल्लाह अलैह। और अल्लामा काजी सनाउल्ला पानीपति रहमतुल्लाह अलैह इतने बड़े आलिम थे कि शाह अब्दुल अजीज साहब मुहद्दिस देहलवी रहमतुल्लाह अलैह, शाह वलीउल्लाह साहब मुहद्दिस देहलवी रहमतुल्लाह अलैह के साहबजादे, वो फरमाते थे कि ये शख्स अपने वक्त का इमाम बहकी है। हदीस शरीफ में यानी इतना मकाम इनका इल्म में ऐसा मकाम। और अल्लामा काजी सनाउल्ला पानीपति ये मिर्जा मजहर जाने जाना रहमतुल्लाह अलैह के मुरीद थे, लेकिन अपनी तफसीर का नाम अपने शेख के नाम पर रखा तफसीर मजहरी। हुआ कि शेख की सौबा से जो दर्द मिला जो उलूम के खजाने मिले उस खजाने को नाम इसी अपने शेख के नाम से मौसूम कर दिया। वो फरमाते हैं अपनी तफसीर के अंदर बिज़िक्रिल्लाह के उस तहत में फरमाते हैं कमा अन्न समकता फिल्मा वला बिल्मा, यानी बिज़िक्रिल्लाह माने में फी ज़िक्रिल्लाह के है। बिज़िक्रिल्लाह यानी पानी के साथ मछली को सुकून नहीं मिलता बल्कि पानी में मछली को सुकून मिलता है। दादा फरमाते हैं मेरे मुर्शिद कि तुमने जिक्र किया लेकिन जिक्र के साथ साथ जरूरी है कि जिक्र में सर से लेकर पांव तक डूबो, और सिर्फ डूबना भी काफी नहीं है, अगर मछली पूरी डूब गई सिर्फ उसकी दुम बाहर है सुकून नहीं मिलेगा उसे। लेकिन अगर मान ले कि मछली पानी में पूरी डूबी है और दुम भी उसके अंदर है, लेकिन होता यह कि जब सूरज निकलता है तो तालाब दरिया की और पानी की जाहिरी सतह को गर्म कर देता है। अब मछली क्या करती है, कि पानी की गहराई के अंदर गोता लगाती है। जैसे पहले जमाने में जो गांव देहात में तालाब होते थे तो अब वो तालाब गहरे, लेकिन गर्मी में जब सूरज की गर्मी से पानी सूख जाता तो मछलियां तड़पने लगती। लगा पहले जिनको जाल डाल कर पकड़ते थे अब उनको हाथ लगाकर भी पकड़ लेते हैं। लगा मेरे मुर्शिद फरमाते हैं जिस तरह से पानी की जाहिरी सतह धूप की गर्मी से गर्म हो गई اب مچھلی کیا کرتی ہے؟ گہرائی میں غوطہ لگاتی ہے. فرمایا مان لو اگر تم گناہ سے بچتے ہو, سر سے لے کر پاؤں تک اللہ تعالیٰ کی یاد میں ڈوبے ہوئے ہو, لیکن اس کے باوجود اگر گناہوں کی تم نے قربت اختیار کی تو ان کی گرمی تمہیں چین اور سکون سے نہیں بیٹھنے دے گی. کیسی عجیب مثال ہے دیکھیں. یہ تو وہ تھا جو گناہ نہیں کرتا, لیکن اگر اس کا نفس کسی حسین کی قربت میں بھی رہتا ہے خطرناک ہے. اور جو آدمی اگر گناہ میں مبتلا ہو اس کی بے چینی کا کیا عالم ہوگا. دادا میرے مرشد نے فرمایا کہ اگر ہماری آنکھ اس آنکھ سے کسی کی ماں بہن کو دیکھ رہے ہیں, ہم ذرا اپنے گریبان میں جھانکے, کیا ہمارے گھر میں شرعی پردہ ہے؟ یعنی ہمارا اپنے بھائی کی بیوی سے پردہ ہے, یہ شرعی مسئلہ ہے. اور بیوی کی بہن سالی جس کا نام رکھا ہے آدھی گھر والی, اور وہ بھی بھائی جان کہہ کے گھسی چلی آتی ہے اور انگلی پکڑ لیتی ہے کہ جی پیسے چاہیے, اور بھائی جان بہنوئی صاحب بھی اتنے ایک نمبر کے ہوتے ہیں انگلی نہیں چھڑواتے, کہتے اور دیر تک پکڑی رہے بلے, نہیں دوں گا نہیں دوں گا, اور وہ بھی بھائی جان کہہ کر. عالم ہے, یعنی ہم بزرگوں سے تعلق کریں, مدارس تبلیغ دین کے شعبوں سے ہمارا تعلق ہو, اگر ہماری شادی خلاف سنت ہے پھر ہم کس بات کے دیندار ہیں بھائی. اگر ہم نے یہ لبادہ اوڑھ لیا, اللہ تعالیٰ کا شکر ہے نعمت ہے, لیکن اس لبادے کے ساتھ اگر ہم نے سنتوں کا اہتمام نہیں کیا, اس کا مطلب یہ ہے کہ ہم دیندار نہیں بلکہ دنیا دار ہیں. فرق یہ ہوا کہ وہ دنیا دار وہ ہوتا ہے کہ جس کا لبادہ بھی دنیا دار جیسا ہے, اور ہم وہ دنیا دار ہیں کہ جس کا ظاہر تو دیندار جیسا ہے لیکن اندر وہ بھی دنیا دار ہے. یعنی گدھے کی دو قسمیں ہو گئی, ایک گدھا ہے جو گدھے کی کھال میں ہے اور دوسرا گدھا وہ ہے جس نے شیر کی کھال اوڑھ لی ہے لیکن اندر وہی گدھا ہے. لگا میرے پیارے دوستو, اگر ہمیں اللہ نے نعمت ہے, یہ ایک گناہ سے بچنا یہ بڑی نعمت ہے, اللہ کا شکر ادا کرنا چاہیے, لیکن میں یہ بات اس لیے پیش کر رہا ہوں کہ ہم کو دین میں ترقی کرنی چاہیے. دنیا میں ہم ترقی کی فکر کرتے ہیں, اللہ تعالیٰ نے اپنے کرم سے اتنا بڑا نعمت ہم پر فرمائی, ظاہر تھا ہمارا اگر عطا فرمایا تو ہم اپنے باطن کی ترقی کی فکر کریں کہ ایسا نہ ہو کہ دینداروں کے بھیس میں ہم دنیا دار ایسے ہوں کہ عام لوگ ہم کو دیکھ کر کہیں اگر ہم نے ایسا ہی دیندار بننا ہے تو ہم ایسے ہی اچھے. دیکھیے نا صاحب, پتہ یہ چلا کہ ہماری حرکت کی وجہ سے, ہماری حرکت کی وجہ سے عالم یہ ہوتا ہے, میں واللہ کہتا ہوں مسجد میں ہماری حرکتوں کی وجہ سے کتنے لوگ دین سے دور بھاگتے ہیں. کیوں؟ ہمارے اخلاق, ہمارے معاملات, ہماری زبان, ہماری آنکھیں, ہمارا لب و لہجہ کتنے لوگوں کو دین کے پاس نہیں آنے دیتا. یا اگر آ جائے کہہ رہے اگر ایسے ہی ایسی زبان استعمال کرنی ہے تو ہم میں ان میں کیا فرق ہوا, گالی یہ بھی دیتے ہم بھی دیتے پھر کیا فرق ہوا, کیا عالم ہوا, بد نظری یہ بھی کر رہے ہیں ہم بھی کر رہے ہیں, فلمیں یہ بھی دیکھ رہے ہیں ہم بھی دیکھ رہے ہیں پھر کیا فرق ہوا, ان کو بھی فلمیں دیکھنے کا شوق, کمپیوٹر چلایا فلمیں دیکھ رہے ہیں وہ بھی دیکھ رہے ہیں ہم بھی دیکھ رہے ہیں. جھوٹ یہ بھی بولتے ہیں ہم بھی بول رہے ہیں, حسد یہ بھی کرتے ہیں ہم بھی کر رہے ہیں, کیا فرق ہوا. اس لیے ضرورت اس بات کی ہے ترقی کریں, اس چیز کا اہتمام ہو. کیا کہ اللہ جن کو اللہ نے ظاہر عطا فرمایا شکر ادا کریں, کیونکہ بغیر ظاہر کی ترقی نہیں ہوتی ہے. لیکن میرے پیارے دوستو جن کو نہیں دیا فکر کریں کہ یہ بھی مستقل گناہ ہے. جیسے بعض لوگ کہتے ہیں کہ سارا دین داڑھی میں ہی ہے, تو بے شک سارا دین تو داڑھی میں نہیں ہے, لیکن سارے دین میں تو داڑھی ہے کہ نہیں, اس کو تو نہیں نکال سکتے نا بھائی. لہذا آدمی سب کام درست کر لے. اس لیے بعض لوگ ایک بات اور بولتے, کہتے ہیں جی ظاہر کو چھوڑو اخلاق اچھے ہونے چاہیے, یہ بھی ایک بات بولتے ہیں. عام زبان زد عام ہے یہ جملہ بھی کہ اخلاق اچھے ہونا چاہیے, اندر اچھا ہونا چاہیے, باہر کی کیا ہے. بے شک اس سے انکار نہیں ہے کہ جس آدمی نے, بعض ایسے ہیں حکیم الامت تھانوی رحمت اللہ علیہ فرماتے ہیں کہ بعض بغیر داڑھی والے ایسے ہیں کہ جن کے اخلاق اتنے عمدہ ہوتے ہیں کہ مست ہو جاتے ہیں ان کو دیکھ کر, خوشی کی چیز ہے. لیکن میرے پیارے دوستو، اخلاق کی مثال فنیشنگ اور پینٹ کی طرح ہے، عبادات کی عمارت نہ ہوگی تو اخلاق کی فنیشنگ کہاں کریں گے؟ سمجھ میں آ رہی ہے؟ یعنی عبادات سے عمارت تعمیر ہو رہی ہے، اخلاق سے اس پر رنگ و روغن اور فنیشنگ ہو رہی ہے. لہذا عبادات سے عمارت اسٹرکچر کھڑا کرنا ہے، اور اخلاقیات معاملات اور معاشرت سے اس میں فنیشنگ ہوگی، رنگ و روغن وغیرہ سجاوٹ ہوگی. لہذا یہ دونوں چیزیں مل کر کام کریں گے. تو میرے مرشد فرماتے ہیں، اگر ہم گناہوں کے اسباب کے قریب رہے چین نہیں مل سکتا، کہ ذکر ہے، تلاوت ہے، تہجد بھی ہے، لیکن جناب ریڈیو سنتے ہیں یا گانے سن رہے ہیں، شروع گھروں میں شرعی پردہ نہیں ہے، چچی سے پردہ ہے، ممانی سے پردہ ہے، چچا خالہ مامو پھپھی کی بیٹیوں سے پردہ ہے، عورت کا اپنے شوہر کے بھائی سے پردہ ہے، شوہر کے چچا مامو سے پردہ ہے، بیوی کے بہن کے شوہر سے پردہ ہے، جو کہ بہنوئی جس کو بولتے ہیں اس سے پردہ ہے، یہ بھی دین میں سے ہے. تو ہم نے تہجد، ذکر، تلاوت کے اہتمام کیے، نیک کاموں کا اہتمام، لیکن شرعی پردہ نہیں. یا داڑھی رکھ لی، داڑھی تو ایک رکھی لیکن اپنی مرضی کی رکھ لی، جو 40 قدم سے نظر آ جائے. کیا نام رکھا جی؟ جی داڑھی ہو 40 قدم سے نظر آ جائے داڑھی ہے. نہیں میرے پیارے دوستو، داڑھی کا ایک مٹھی رکھنا واجب ہے، ایک مٹھی ہو اپنی مٹھی سے، اور ایک مٹھی سے کم کرنا حرام اور گناہ ہے. تو ایک مٹھی اس کی حد پوری کرے، یہ اس کی سرحد اور باؤنڈری ہے، اس باؤنڈری تک لے کر آئے، گویا کہ داڑھی بالغ ہو جائے گی. شلوار ٹخنوں سے اوپر، دکان پر بیٹھے معاملات. مسئلہ یہ ہے کہ جس ہمارے مال میں عیب ہے، بیچنے والے کے ذمے ہیں کہ اپنے مال کی تعریف نہ کرے بلکہ اپنے مال کے عیب کو بتائے. یہ مسئلہ ہے. اور آج ہمارے یہاں فن ہے کہ مال کے عیب کو چھپا کر کہتے ٹوپی کر دو. کراچی کا محاورہ ہے نا، ٹوپی کر دو. ہماری مجلس سے دیکھے غیبتیں ہو رہی ہیں، اس میں سرور عالم صلی اللہ علیہ وسلم فرماتے ہیں ایاکم بالحسد، حسد سے بچو. ان الحسد یاکل الحسنات، حسد جو ہے نیکیوں کو ایسے کھا جاتا ہے جیسے آگ سوکھی لکڑی کو کھا جاتی ہے. اب کیا ہے؟ ارے صاحب اس کو اتنی ترقی، گاڑی دیکھو، لباس دیکھو، موبائل دیکھو، واہ بھائی واہ، اس کو اتنی ترقی کیوں ہو رہی ہے؟ یا فلاں دیندار سے لوگ اتنا دین کیوں سیکھ رہے ہیں؟ یہ بھی ایک تکلیف ہے ہمیں. فلاں مولوی فلاں دین کے شعبہ فلاں اس میں کیوں جاتے ہیں؟ یہ بھی حسد. اور حسد کی ایک دوسری علامت یہ ہے، دوسری علامت یہ ہے کہ اگر اس محسود جس سے حسد ہے اس کو کوئی تکلیف ہو جائے نا، اب دل میں خوشی آتی ہے، بہت اچھا ہوا، یہ بہت خاص علامت ہے حسد کی، خوشی آنا. لیکن آپ دیکھیں ہمارے مرد، ہماری عورتیں حسد میں مبتلا. ہم لوگ دیندار کہلاتے ہیں لیکن حسد کا مرض دینی یا دنیاوی طور پر، کسی کی دین کی ترقی، کسی کی فلاح ترقی، لوگوں میں مقبولیت اس کو ہے. اچھے اخلاق والا مقبول ہوگا کہ نہیں ہوگا؟ ایک آدمی محبت سے، اخلاق سے، ہر آدمی سے نرمی کا برتاؤ کرتا ہے، اس کی محبت خود بخود دل میں آتی ہے. ہم خود ہی ڈنڈا مار، ہتھوڑا بردار بنیں گے کہ بس نہ زبان بولنے کا سلیقہ، نہ بات کرنے کی تمیز، نہ چھوٹے کا ادب، نہ چھوٹے پر شفقت، نہ بڑے کا ادب، پتہ ہی نہیں کس سے بات کر رہے ہیں، تو کون ہم سے محبت کرے گا؟ کن حضرت کے سے کیوں کرتے ہیں، یہاں کیوں جاتے ہیں، وہ فلاں کیوں کرتے ہیں، بڑے کپڑے ایسے کیوں پہنے، دیکھو اس کی بیٹی کی شادی کہاں ہو گئی. حسد کے مختلف چیزیں ہیں نا. اب وہ بیمار ہو گئی، خوش ہو رہی ہے، بڑا اچھا ہوا. پھر میرے مرشد فرماتے ہیں اب یہ بیماری ہے، یہ منہ بیماری ہے حسد، کہ ہماری نیکیوں کو کھا رہی ہے. بتائیے، حضرت مولانا شاہ محمد احمد صاحب پرتاب گڑھی رحمۃ اللہ علیہ کے شعر میرے مرشد سنایا کرتے ہیں، حسد کی آگ میں کیوں جل رہے ہو؟ جس کو حسد ہے وہ تو ہر وقت پریشان ہے نا कि ये क्या ये है, हसद की आग में क्यों जल रहे हो, जहन्नम की तरफ तुम क्यों चल रहे हो, जहन्नम ले जा रही है ना, नेकियां खा रहे, खुदा के फैसले से हो तुम नाराज। यानी अगर अल्लाह ने किसी को माल दिया, किसी को इज्जत दी, किसी को और नेमतें दी, तो हमारा जाती कमाल तो नहीं है, ये तो अल्लाह की अता है भाई। अगर किसी की बेटी की शादी अच्छी जगह पर हो गई तो उसका क्या कमाल है, ये तो अल्लाह की तरफ से है कि नहीं है, लाख कोशिश करने अल्लाह की तरफ से होता है ये। तो अगर उसकी शादी हो गई, लो जी बड़े मालदारों ने शादी दे दी, वाह भाई वाह, बड़ी बेटी के मजे आ गए, अब कह रहे हैं हमारा भी ऐसा रिश्ता करो, अब उसके इख्तियार में तो नहीं है। तो ये सब बातें क्या फरमाया, खुदा के फैसले से हो तुम नाराज, यानी ये अल्लाह की तरफ से है। और ये कह रहे हैं इसको क्यों मिला, गोया कि हमने उस पर एतराज नहीं, अल्लाह पर एतराज किया कि आपने इसको क्यों दिया। बताया कितना खतरनाक है, इसलिए तो नेकियों को खा जाता है। खुदा के फैसले से हो तुम नाराज, कफे अफसोस तुम क्यों मल रहे हो। इसलिए मेरे मुर्शिद ने फरमाया हसद का इलाज क्या है, सबसे पहले रूहानी बीमारी जो अंदर की बात बीमारियां, जैसे तकब्बुर है, हसद है, अपने को अनेक समझना, अपने को बड़ा समझना, इनका सबसे अव्वल तो इलाज यही है कि किसी अल्लाह वाले का साया अपने सर पर रखे, किसी को अपना बड़ा बनाए, शेख और मुर्शिद और रहबर बनाए। मैं वल्लाह कहता हूं जिस तरह से बीमारी, कितना ही आप मेडिकल स्टोर से दवा लेकर खा लें, लेकिन जब तक डॉक्टर की फीस न दे ना, अच्छा नहीं होता, चाहे डॉक्टर वही दवा लिख कर दे, अजीब मामला है ना। आप वही दवा मेडिकल स्टोर से खरीद कर खा लें, लेकिन डॉक्टर नुस्खे में अब जब तक वही दवा न लिख कर दे और उसकी फीस ना दे दो, अच्छा नहीं होता। ये अजीब है, बरकत है, डॉक्टर के बगैर अच्छा नहीं होता। तो उसी तरह से अल्लाह वालों की बरकत है, किसी को अपने सर पर बड़ा रखे, उससे मशवरा रहनुमाई लेता रहे, अपनी रूहानी बीमारियों को पेश करता रहे। किताबों में कितना में इलाज पढ़ लेंगे, लेकिन जब तक अल्लाह वालों के साथ नहीं रहेंगे वो इलाज कारामत नहीं होगा। लगा हसद का इलाज मेरे शेख फरमाते हैं, जिससे हसद हो उसके लिए एक तो क्या करो, उसके लिए दुआ मांगो कि अल्लाह इसको और तरक्की दे दीजिए, नंबर एक। नंबर दो क्या, उसको सलाम करे, पहल करे, सलाम अस्सलामु अलैकुम कहे, पहल में इब्तिदा करे सलाम में। और नंबर तीन, अपने दोस्तों में उसकी तारीफ करे, यार देखो माशाल्लाह ने दिया, माशाल्लाह और तरक्की दे, खुशी की बात है। और नंबर चार, हदिया तोहफा भी कभी कभी दे दे, कभी एक चाय पिला दे, छोटी मोटी चीज कुछ खाने पीने की कोई खिला दी, ये भी नेमत, हदिया तोहफा, मोहब्बत पैदा होती है। इंशाल्लाह मेरे मुर्शिद फरमाते हैं जिससे अभी तुम्हें हसद हो रहा है उससे मोहब्बत हो जाएगी। तो मेरे प्यारे दोस्तों, हमें जो जिक्र से चैन और इत्मीनान नहीं मिल रहा जबकि अल्लाह ताला फरमा रहे हैं, तो वजह यह है कि हमारा जिक्र नाकिस है। यानी जिक्र भी है और साथ साथ आग मचोली भी चल रही है, आग मटक्का भी चल रहा है। अभी तक इंडियन फिल्में देखने का शौक नहीं गया। हमारे बुजुर्ग फरमा रहे थे कि कुछ अफ्रीका के लोग मिले, वो उर्दू बोल रहे, उनसे पूछा भाई तुमने उर्दू कहां से सीख ली, तुम तो पाकिस्तान ये कभी आए नहीं। तो क्या कहने लगे, इंडियन फिल्में देखकर सीखिए। लगा आप बच्चों को भी देखे जो इंडियन फिल्में देखते हैं, आप उन बच्चों को देखे, वो बातें सारी हिंदी में करते हैं, नमस्ते वगैरह वगैरह, पधारिए, और सारी हिंदू हिंदुओं के लफ्जों बोलते हैं, ये आलम। तो मेरे प्यारे दोस्तों, क्या जिक्र के साथ गुनाह से बचने का एहतमाम भी हो और गुनाह के असबाब से दूरी भी हो, ये दो चीजें जरूरी है। जैसे एक तो ये कि पानी में हो मछली और पानी की गहराई में हो, उसी तरह से अल्लाह की याद में जब तक हम सर से लेकर पांव तक डूबेंगे नहीं, हमें चैन और सुकून नहीं मिलेगा। आखिरी बात सुना के खत्म करता हूं। मेरे मुर्शिद ने फरमाया कि देखो एक बात बताओ, तुम कितनी देर सुकून चाहते हो, 2 घंटा, 10 घंटा, 12 घंटा या 24 घंटा। अर्ज क्या कहता है, 24 घंटा। फरमाया देखो 24 घंटा अगर सुकून चाहते हो तो 24 घंटे अल्लाह को खुश रखो। अगर तुम 2 घंटा अल्लाह की इबादत और जिक्र में लगोगे तो 2 घंटा तुम्हें याद खुश रखेंगे, तुम 24 घंटा खुश रखोगे, तुम्हें 24 घंटा खुश रखेंगे। वाखरु दावाना अल्हम्दुलिल्लाह। اللهم صل على سيدنا ربنا لا تزغ قلوبنا يا مقلب القلوب ثبت قلوبنا على يا كريم.